الحمد لله الذي هدانا للإسلام. أشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن محمدا عبده ورسوله. صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته، وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي أنزل على عبده الكتاب ولم يجعل له عوجا، قيما لينذر بأسا شديدا. صدق الله مولانا العظيم. یہ دنیا جتنی قیامت سے نزدیک جا رہی ہے، اتنے دنیا کے اندر اتنے زیادہ ہو رہے ہیں، اور یہ سب فتنے ختم ہوں گے، بڑا فتنہ ختم ہو کر، اور بڑا فتنہ ہے دجال کا فتنہ. جب دجال کا فتنہ ختم ہوگا تو پھر دنیا کے اندر فتنے سب ختم ہو جائیں گے، اور دنیا میں انصاف، شانتی اور چین والی زندگی آئے گی، برکت والی زندگی آئے گی. اتنی برکت آئے گی، ایک داڑم انار اتنا بڑا ہوگا تو اس کو بیچ میں سے کاٹو، اندر سے دانے نکال کے کھا جاؤ، تو اس کا جو چھلکا ہوگا وہ چھلکا چھتری جتنا بڑا ہوگا، کہ اس کے نیچے تم سائے میں بیٹھ سکو. یہ حدیث کا خلاصہ سنا رہا ہوں. جیسے دریا کے کناروں پر اور گارڈن کے اندر چھتری ہوتی ہے، اس کے نیچے ٹیبل رکھے ہوتے ہیں، ایسی بڑی بڑی چھتری جتنا گارڈن کا آدھا حصہ ہوگا، ایسی برکت کا زمانہ آئے گا. ایک بکری اتنا دودھ دے گی کہ پوری فیملی وہ دودھ آرام سے پی لے رہے، اتنی برکت کا زمانہ آئے گا. یہ دنیا اللہ نے کچھ ایسی بنائی ہے، اچھے کام ہوتے ہیں، انصاف ہوتا ہے، رحمت اور برکت ہوتی ہے. گندے کام ہوتے ہیں، فتنے ہوتے ہیں، تو برکت کم ہوتی ہے یا ختم ہو جاتی ہے. تفسیر کی کتابوں میں لکھا ہے کہ اللہ تعالیٰ نے جب یہ دنیا یہ جگت بنایا تو دنیا میں کسی جھاڑ پر کانٹے نہیں تھے، سارے پودے پیڑ اللہ نے بغیر کانٹے کے بنائے تھے، کوئی پھل فروٹ کھٹا بھی نہیں تھا اور کڑوا بھی نہیں تھا، پوری دنیا کے سارے پھل فروٹ میٹھے تھے. پھر ہوا یہ کہ حضرت آدم علیہ السلام حج میں جانے کے لیے نکلے. آدم علیہ السلام نے بھارت میں رہتے ہوئے 40 سال کیے ہیں، اس سے زیادہ کی بھی روایت ملتی ہے، کیونکہ آدم علیہ السلام کو اللہ نے بھارت میں اتارا ہے. شری لنکا میں آج بھی ایک پہاڑ بتاتے ہیں، اس پہاڑ کے اوپر پتھر پر حضرت آدم علیہ السلام کے قدم کے نشان بتاتے ہیں. تو حضرت آدم علیہ السلام یہاں سے مکہ حج میں جاتے تھے، تو کافی دور چلے گئے حج میں. اس زمانے میں فون موبائل کمیونیکیشن سسٹم نہیں تھی آج کے جیسی. آدم علیہ السلام کو بھوک لگی تو انہوں نے راستے میں ایک جھاڑ پر سے ایک پھل لیا اور وہ پھل کھانے کے لیے توڑا تو اندر سے وہ پھل کٹتا تھا، تو کہنے لگے اللہ آپ کی دھرتی پر آپ کی زمین پر کوئی پھل کٹتا پڑوا نہیں تھا، پھر یہ کیسے کٹتا اور پڑوا ہو گیا؟ اللہ کے یہاں سے آدم علیہ السلام کو جواب ملا کہ تم حج کے سفر میں نکل گئے، تمہارے گھر کے اوپر تمہارے دو بیٹے ہیں، ایک بڑا لڑکا ہے ایک چھوٹا لڑکا ہے، بڑے لڑکے کا نام قابیل ہے اور چھوٹے لڑکے کا نام حابیل ہے. آج یہ ہوا کہ تمہارے بڑے لڑکے قابیل نے اپنے چھوٹے بھائی حابیل کو قتل کر ڈالا، مرڈر کر دیا اس کا. بڑے بھائی نے چھوٹے بھائی کو مار دیا. یہ اس زمین کے اوپر سب سے پہلا مرڈر اور قتل ہے. اس قتل کی نہوست سے آج دنیا کے بہت سارے میٹھے پھلوں کو ہم نے کڑوے اور کھٹے بنا لیے. یہ آدم علیہ السلام کے زمانے میں ہوا کہ بڑے بھائی نے چھوٹے بھائی کو مارا تو اس کی سزا کے اندر میٹھے پھل کڑوے یا کھٹے بنائے گئے ہیں. یہ گناہ کا اثر ہے، یہ گناہ کا ریئیکشن ہے. جب اللہ کی زمین کے اوپر گناہ ہوتا ہے، اللہ کی نافرمانی ہوتی ہے، تو اس کا اثر اس دنیا کے نظام میں ہوتا ہے کہ برکت اٹھ جاتی ہے، برکت ختم ہو جاتی ہے، سکون چین ختم ہو جاتا ہے. اس لیے حضرت آدم علیہ السلام کے بڑے بیٹے نے अपने छोटे भाई को कत्ल किया, एक गलत काम चालू किया दुनिया में। पहला मर्डर केस यही था। हदीस में आता है कि कयामत तक इस दुनिया में जितने कत्ल होंगे गलत तरीके से, तो उसके गुनाह में से कुछ परसेंटेज अमुक लगा, कुछ फीसद गुनाह आदम अलैहिस्सलाम के बेटे काबिल के अमल नामे में ज्यादा रहता है, क्योंकि उसने गलत काम चालू किया। जो भी आदमी गलत काम चालू करता है, तो जितने लोग वो गलत काम करेंगे कयामत तक, तो उसके गुनाह में उसका हिस्सा रहेगा। हदीस में नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मन सन्ना फिल इस्लाम सुन्नतन सैया फालैहि विज्रुहा वविज्रु मन अमिल बिहा वला युनकसु मिन औज़ारिहिम शैया इला यौम अल-क़ियामा। जो कोई गलत काम चालू करे, तो उस गलत काम चालू करने का गुनाह जितने लोग कयामत तक वो गलत काम में हिस्सा लेंगे, तो गलत काम चालू करने वाले को भी गुनाह मिलता रहता है। और जो आदमी कोई अच्छा काम चालू करता है, तो जितने लोग वो अच्छा काम करते हैं, तो उसका सवाब उसको मिलता रहता है। आदम अलैहिस्सलाम के बड़े बेटे ने छोटे भाई को कत्ल कर दिया, तो उसका रिएक्शन हुआ कि नीचे फल खट्टे और कड़वे बना दिए गए। अल्लाह की जमीन पर इबादत होती है, अल्लाह को खुश करने वाले काम होते हैं, तो रहमत आती है, बरकत आती है, सुकून आता है, चैन आता है, इत्मीनान आता है। और जब अल्लाह ताला की जमीन के ऊपर गुनाह होते हैं, नाफरमानी होती है, कितने होते हैं, जिंदगी में से सुकून निकलता है, बरकतें खत्म हो जाती है, राहत खत्म हो जाती है, बेइत्मीनानी का माहौल आता है। तो इस दुनिया के अंदर जैसे जैसे दुनिया कयामत के नजदीक जा रही है, ऐसे ऐसे फितने ज्यादा हो रहे हैं। जैसे कोई बुढ़ा हो जाए, कोई औरत बुढ़ी हो जाए, तो उनको जात जात की बीमारियां उठती है, तो ये दुनिया बुरी हो रही है। दुनिया का ये घड़पण आ रहा है, बुढ़ापा आ रहा है, और उसमें ये नए नए फितने उठते हैं। और जिस तरीके से बूढ़े आदमी को, बूढ़ी औरत को कभी सर्दी कभी ताव, सर्दी होगी तो ठंडक होगी, ताव होगा गर्मी होगी, इस तरह इस जगत में भी मौसम बदल रहे हैं। बर्फ पिघल रहा है, गर्मी ज्यादा हो रही है, ये बूढ़ा और दोसा होने की निशानी है। और आपको ताज्जुब होगा कि मेरे और आपके प्यारे आका अल्लाह के आखिरी नबी हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब मेहराज में गए थे, मेहराज में 1446 से ज्यादा बरस हो गए हुजूर की मेहराज के, जब मेहराज में गए तो जिब्राइल के साथ हवा में उड़ रहे थे बुराक पर, तो एक बुढ़े ने और एक बुढ़ी ने हुजूर को सलाम किया। बुढ़े ने सलाम किया तो हुजूर को सलाम का जवाब देते थे, सलाम भी करो सलाम का जवाब भी दो, सुन्नत है, बहुत बड़ा सवाब है, बहुत बड़ी दुआ है, तो हुजूर वो बुड्ढे को सलाम का जवाब देने जा रहे थे, जिब्रील ने कहा कि इसके सलाम का जवाब मत दो। कोई खुशी मिली उसने सलाम किया, हुजूर जवाब देने जा रहे थे, जिब्रील ने कहा जवाब मत दो। तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने पूछा, जिब्रील ये कौन बुड्ढा बुड्ढी है क्या आप उसके सलाम का जवाब भी मुझे नहीं देने देते? हजरत जिब्रील फरिश्तों के सरदार कहने लगे, ये बुड्ढा जो आपको सलाम कर रहा था वो शैतान है, शैतान बुड्ढे की शक्ल में आके आपको सलाम करके अपनी तरफ खींचना चाहता था, इसलिए मैंने कहा जवाब नहीं देना। ये बुड्ढी कौन? तो कह ये दुनिया है। आज अल्लाह ताला ने दुनिया को मेराज में एक बुड्ढी की शक्ल में अपने नबी को दिखाया, तो अंदाजा लगा कि 1446 से ज्यादा बरस पहले हमारे हुजूर ने दुनिया को बुड्ढी शक्ल में देखा था मेराज के सफर में, तो इस वक्त वो कैसी बुड्ढी हो गई होगी? आईसीयू में आखिरी सांस चल रहे हैं, ऑक्सीजन पर है वो, वेंटिलेटर पर है वो, कब जो है उसका आखिरी वक्त आ गए और रूह निकाल ले और कयामत आ जाए, कह नहीं सकते। जैसे जैसे ये दुनिया कयामत के करीब जा रही है ऐसे ऐसे फितने आ रहे हैं दुनिया में, अजीब अजीब फितने। और जैसा मैंने आरज किया, इस जगत में अब लगता ऐसा है कि सारे फितने खत्म होंगे जब बड़ा फितना खत्म होगा दज्जाल का, सभी फितने खत्म होंगे। और दज्जाल पैदा हो चुका है, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के जमाने में एक ईसाई आदमी इनाम मिला है, सहाबी बन गए, वो दज्जाल की मुलाकात करके आए थे, वो सहाबी, सही हदीस में किस्सा है। तो हुजूर के मुबारक जमाने में एक सहाबी ने एक आयरलैंड के ऊपर एक टापू के ऊपर दज्जाल की मुलाकात की थी और उन्होंने आकर हुजूर को पूरी कारगुजारी सुनाई और हुजूर ने मस्जिद नबवी के मिंबर पर बैठ करके पूरे सहाबा को कारगुजारी सुनाई थी, वो हदीस में मौजूद है। तो दज्जाल तो कब से पैदा हो चुका, वो इंसान में से ही है, कोई अलग मखलूक नहीं है, बस फरिश्तों ने उसको किसी आयरलैंड के ऊपर बांध के रखा है, कैद करके रखा है, वो हदीस में। और जब वक्त आएगा तो दुनिया के अंदर वो जाहिर होगा और अल्लाह के नबी हजरत ईसा अलैहि सलाम आसमान से आएंगे, अभी तक आए नहीं, ईसा अलैहि सलाम आएंगे आसमान से और आने के बाद वो दज्जाल को कत्ल करेंगे। जब दज्जाल कत्ल हो जाएगा सारे फितने खत्म हो जाएंगे, और जब फितने खत्म हो जाएंगे तो पूरे जगत के अंदर बरकत बरकत सुकून चैन की जिंदगी हो जाएगी। मैंने जब तक दज्जाल नहीं मरेगा वहां तक ये दुनिया फितनों से भरी हुई है। अब ऐसे फितने के जमाने में हमें क्या करना? तो फितने से बचने के लिए सबसे बड़ी चीज अल्लाह ताला से दुआ करना, दुआ करो, रोज दुआ करो, अल्लाहुम्मा इन्नी अऊज़ु बिका मिनल फितन मा ज़हर मिन्हा व मा बतन। अल्लाह जो फितने खुल्लम खुल्ले आवे उससे भी हमारी हिफाजत करो, और जो फितने छुप छुप के आवे अल्लाह उससे भी हमारी हिफाजत करो। दो तरह के फितने हैं, एक ओपन फितने, کھلے پینے ہیں بھائی, چھپے چھپے پینے آتے ہیں. دعا کرنے کے اللہ سے پھول میں مجھے آتی ہیں یا عربی میں مانگنا ہوتے یہ دعا بھی میں مانگ رہا ہوں. اللهم إني أعوذ بك من الفتن ما ظهر منها وما بطن. إلا جو فتنے کھلے آئے, جو فتنے چھپے ہوئے آئے, اس سے اللہ ہماری حفاظت کر. اللہ سے دعا کرنی فتنے سے حفاظت نہیں کرے. اور اللہ کے آخری نبی پیارے آقا حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم نے سینکڑوں برس کے بعد امت میں جو حالات آنے والے ہیں وہ اللہ نے حضور کو دکھائے تھے. چاچا کتنے آئیں گے, ایک فتنہ آئے گا دوستی کی لائن سے, دوستی کی لائن کے فتنے حدیث میں آپ کا دوست دوست اوپر میٹھی میٹھی باتیں کرے, پارٹی کرے ساتھ میں, کھاوے گھومے پھرے, لیکن اندر سے آپ کی قبر کھودے, آپ کو نقصان پہنچا دے. حدیث میں ہے دوستی کی لائن سے, دوستی کے ٹائٹل سے کتنے آئیں گے, اور وہ کتنوں سے بچنے کی حضور نے دعا مانگی. اللہ نبی پاک صلی اللہ علیہ وسلم نے دعا مانگی, ہمیں بھی مانگنی چاہیے. آج ہم دنیا بھر کی چیزیں یاد کرتے ہیں تو دعائیں یاد کرو, اللہ کے نبی کی دعائیں یاد کرو. ہم لوگوں نے یہ سمجھا کہ ہمارے یہاں مدرسہ صاحب اختر ہے, اس میں مولانا صاحب استاد جی بچوں کو دعا یاد کرا رہے. یہ دعا تو اصل بڑوں کے لیے ہے, اور بچپن میں یاد کرائے تاکہ پوری زندگی دعا پڑھے, ورنہ بڑوں کو دعا پڑھنے کی اثر کرو. نبی پاک صلی اللہ علیہ وسلم نے جو دعائیں بتائی اس میں یہ دعا بھی بتائی, اللهم إني أعوذ بك من قليل ما فيه. اللہ جو دوست میرے خلاف گندی پلاننگ کرتا ہو ایسے دوست سے اللہ میری حفاظت کرو. آج کتنے دوست ہیں جو دوسرے دوست کے ویرودھ میں گندی پلاننگ کرتے ہیں, ایسے دوستوں سے اللہ میری حفاظت کرو. عیناہ ترا یعنی وقلبہ یرعانی, ان رآ حسنۃ دفنہا وان رآ سیئۃ نذرہا. کیسے دوست کا زمانہ آ گیا کہ کوئی بری بات ہمارے اندر دیکھے تو سب کو کہے, اچھی بات دیکھے تو کوئی کو نہیں کہے. یہ حضور نے کہا, اللہ کے نبی نے کہا کہ ایسے فتنے فتنے والے دوست ہمارا کوئی فالٹ دیکھے, خامی دیکھے تو سب کو کہے, نہ ہماری خوبی دیکھے تو کوئی کو نہیں کہے. اللہ ایسے دوستوں کے فتنوں سے ہماری حفاظت فرما, یہ حضور نے دعا مانگی اللہ سے. اس لیے فرمایا کہ بہت سوچ سمجھ کے دوستیاں کرو, اچھی دوستی کرو گے, اچھا فرینڈ سرکل ہوگا تو تمہارے ایمان میں مضبوطی آئے گی, تمہارے اعمال اور کام اچھے ہوں گے, تمہاری عادت اچھی ہوگی, اور اگر گندے دوست ہوں گے تو تمہاری عادت بگاڑیں گے, تمہارا ایمان بگاڑیں گے, تمہارا اخلاق بگاڑیں گے گندے دوست. نبی جی نے فرمایا اور سوچ سمجھ کے دوست بناؤ کہ کس کو اپنا دوست بناتے ہو. اور سنو, قرآن حدیث سے ثابت ہے کہ غلط دوست آدمی کو جہنم میں لے جائیں گے. سن لو, قرآن میں بھی ہے حدیث میں بھی ہے کہ غلط دوستی انسان کو ایمان سے دور کرتی ہے اور انسان کو نعوذ باللہ کافر بناتی ہے غلط دوستی. اور وہ غلط دوست और ये फितने के जमाने के अंदर इस काम करो, अपनी जुबान बंद रखो तो इंशाल्लाह फितने से हिफाजत होगी। एक जमाना था, एक बहुत बड़ा फितना उठा, अल्लाह के बहुत बड़े वली, पूरे मुल्क के बहुत बड़े मुफ्ती आजम हजरत मुफ्ती महमूद हसन गंगोही रहमतुल्लाह अलैह को खुशी में पूछा, हजरत ये फितने का जमाना है, क्या करे? तो फरमाया, आंख खुली रखो, देखो क्या हो रहा है, कान खुले रखो, सुनो क्या हो रहा है, लेकिन जबान बंद रखो, बिल्कुल मत बोलो, तो इंशाल्लाह फितनों से तुम्हारी हिफाजत हो जाएगी। ये जमाना ऐसा ही है, अगर फितने बोलने गए तो तुम भी फितने में फंस जाओगे। जबान को बंद रखना ये फितनों से हिफाजत का बहुत मजबूत जरिया है, बहुत मजबूत जरिया है। और ये मिश्कात शरीफ में हदीस है, एक सहाबी है हजरत उकबा इब्ने आमिर रज़ियल्लाहु तआला अन्हु, कहते हैं कि मैंने नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को पूछा, मन नजात या रसूल अल्लाह, अल्लाह के रसूल नजात कैसे मिलेगी? सबको नजात की फिक्र है भाई, कि कब्र के अजाब से बच जावे, जहन्नम के आग से बच जावे, कयामत के अजाब से बच जावे, दुनिया के फितने से बच जावे, नजात कैसे मिलेगी? तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अम्रिक अलैका लिसानका, अपनी जुबान को काबू में रखो, जबान को जीभ को काबू में रखो, कंट्रोल में रखो, तो तुम्हें नजात मिल जाएगी। ये फितनों के जमाने में अपनी जीभ को जबान को कंट्रोल में रखो। आज जरूरत नहीं होती है फिर भी हम कमेंट करते हैं, तबसेरे करते हैं, अरे भाई जितनी देर कमेंट करे इतनी देर कुरान पढ़ो, अल्लाह का जिक्र करो, कुल हुवल्लाह शरीफ पढ़ो तो खबर में काम आएगा, जन्नत में ले जाने का जरिया बनेगा। ये हर बात पे कमेंट, तबसेरे, मेरा ये मानना, मेरा ये कहना, इस सब से अपनी जुबान को बचा के रखो। और एक जबान अब नई आई है जो फितने का वर्ल्ड वाइड सेंटर है, वो है इंटरनेट। पता नहीं लोग टाइम कहां से लाते, मुसलमान का टाइम इतना फालतू है, टाइम कहां से मिलता है? नेट पर ये लिखा, वो लिखा, ये शेयर किया, वो शेयर किया। याद रखो, गलत चीज शेयर करने पर भी गुनाह के कबीरा होता है, बड़ा गुनाह होता है, छोटा गुनाह नहीं, बड़ा गुनाह। किसी की गीबत जबान से, किसी पर तोहमत जबान से, किसी पर इल्जाम जबान से, तो जो आदमी गीबत तोहमत इल्जाम बहतान नेट पर करेगा तो उसको भी बड़ा गुनाह लगेगा। ये भी फितने का सेंटर है, इंटरनेट फितने का सेंटर, उससे भी अपने आप को बचाओ। नेट जितनी फायदे की चीज है उससे कई गुना ज्यादा नुकसान की चीज है, दीन का नुकसान, आखिरत का नुकसान, दुनिया का नुकसान, टाइम बर्बाद होता है, हलाल रोजी कमाओ, नेट करके वो क्यों बर्बाद करते हो? तो फितने के जमाने में दुआ, जबान की हिफाजत और सूरतुल कहफ की पहली और आखिरी 10 आयतें याद करो, पढ़ा करो, तो अल्लाह फितने से हिफाजत करेंगे। बहुत बड़ी चीज है सूरतुल कहफ में, ये ताकत है कि जो आदमी पढ़ेगा अल्लाह दज्जाल के फितने से उसको बचाएंगे। कम से कम जुम्मा के दिन तो सूरह कहफ पढ़ो, सूरह कहफ की शुरू की 10 आयत, 3 आयत, या आखिर की 10 आयत, 3 आयत रोज पढ़ लो, अल्लाह उसकी बरकत से दज्जाल के फितनों से और छोटे छोटे दज्जालों के फितनों से बचा के रखेंगे। ऐसी ताकत है सूर्य का हक में और उसकी आयतों के अंदर। तो ये बड़ा खतरनाक फितने का जमाना है। मस्जिद से जुड़े रहो, नमाज, इबादत, आमाल, हलाल रोजी कमाना, आदमी इन कामों में लगा रहेगा तो फिर फितने के कामों से बचा रहेगा। जहां आदमी नवरा पड़ता है बेकार, वहां फितने होते हैं। बेकार चीजें, बेकार वक्त फितनों का जरिया बनते हैं। अल्लाह ताला आज के फितनों से, आने वाले जमानों के फितनों से मेरी आपकी और पूरी उम्मत की हिफाजत करवाए, और ऐसे जमाने में अल्लाह ताला हम सब को सही रास्ते पर जमने की तौफीक अता फरमाए। हर नमाज तक आयतुल कुर्सी पढ़ने की आदत बनाओ, हर नमाज के बाद, तो इससे हिफाजत भी रहेगी और इंशाअल्लाह जन्नत भी मिलेगी। सलामती और हिफाजत भी रहेगी और इंशाअल्लाह जन्नत भी मिलेगी। अल्लाह मुझे आपको अमल की तौफीक अता फरमाए। वाकिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन।